السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تفسیر سورۃ الانعام, قرآن تدبر و عمل, آیہ نمبر 28. نحمدہ و نصلی علی رسولہ الکریم, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه, آمین یا رب العالمین. الحمدللہ, سورۃ الانعام ہماری آیت نمبر 28 چل رہی ہے, اور جیسے کہ ہم پیچھے پڑھ چکے تھے کہ دنیا میں اللہ تعالیٰ پر ایمان نہ لانے والے آخرت میں کس طرح سے اپنے آپ پر افسوس اور پچھتاوے میں مبتلا ہوں گے, اور دوبارہ دنیا میں آنے کی خواہش کریں گے تاکہ وہ ایمان لے آئیں, لیکن ان کا دنیا میں دوبارہ آنا ناممکن ہوگا. اصل ایمان کیا ہے؟ کہ جو اللہ تعالیٰ نے اپنے رسولوں اور کتابوں کے ذریعے سے جو ہمیں خبریں دی ہیں اس پر ایمان لایا جائے, یعنی غیب پر ایمان لایا جائے. آج کی آیتیں بھی بہت اہم ہیں, ویسے تو قرآن کی ہر آیت ہی بہت زیادہ اہم ہے, لیکن اس لحاظ سے کہ انسان کا طرز عمل کیا ہوتا ہے, یا انسان کس طرح سے ظاہری چمک دمک میں کس طرح سے مبتلا ہو کر اپنی آخرت کو بھلا دیتا ہے, کیسے وہ ظاہری دنیا کی چکر چون میں آ جاتا ہے اور اس کا نفس, اس کی خواہشات, اس کی آرزوئیں, تمنائیں کیسے دنیا کے لیے بڑھتی ہی چلی جاتی ہیں اور آخرت سے وہ غافل ہو جاتا ہے. تو ہم ان آیتوں کو پڑھ کر دراصل اپنے اندر یہ بات کا احساس پیدا کرنا ہے کہ دنیا فانی ہے اور ہمیشہ رہنے والی نہیں ہے, یہ سب کچھ ختم ہو جائے گا. اصل جو چیز ہے وہ آخرت ہے, اور اللہ تعالی کا انعام, یعنی اس کا جو اجر وہاں پر ہوگا اس کی طرف سے, اللہ تعالی کی طرف سے, وہ اصل کامیابی ہے. تو ہمیں اس پر فوکس کرنا چاہیے اور اسی کے لیے کام کرنا چاہیے, یعنی پوری ہماری زندگی اسی کے مطابق گزرے, اور ہر وقت ہمیں اس بات کا احساس رہے کہ ہمارے ان اعمال سے ہمارا رب راضی ہوگا یا نہیں, اور ہم آخرت کی سزا سے کیسے بچ سکتے ہیں, اور آخرت میں اللہ تعالیٰ کی خوشنودی کیسے حاصل کر سکتے ہیں, رضامندی کیسے حاصل کر سکتے ہیں. اس بات کا احساس لے کر ہی ہمیں جینا ہے, اور اسی لیے ہم قرآن کی تفاسیر پڑھتے رہتے ہیں, کیونکہ قرآن ہمارے لیے ایک یاد دہانی ہے, اور ان تفاسیر کے ذریعے سے ہمیں اس بات کی یاد دہانی ہوتی ہے, ہمارے اندر ایک فکر اور خوف پیدا ہوتا ہے, آخرت کے لیے کچھ کرنے کا جذبہ پیدا ہوتا ہے, کیونکہ ایکچولی یہ تذکیر ہے, قرآن ایک تذکیر ہے, اور ہم اس کے ذریعے سے نصیحت حاصل کرتے ہیں. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمارے دلوں کو کھولے, ہمارے سینوں کو اللہ کی آیات کو سمجھنے کے لیے شرح صدر عطا فرمائے, اور ہم ان آیتوں پر غور و فکر کر کے اپنی عملی زندگی میں اس کو نافذ کرنے والے بنیں, آمین. آئیے, بسم اللہ الرحمن الرحیم. بل بدا لہم ما کانوا یخفون من قبل وَلَوْ رُدُّوا لَعَادُوا لِمَا نُهُوا عَنْهُ وَإِنَّهُمْ لَكَاذِبُونَ وَقَالُوا إِنْ هِيَ إِلَّا حَيَاتُنَا الدُّنْيَا وَمَا نَحْنُ بِمَبْعُوثِينَ. بل بدا لہم, بلکہ ظاہر ہو جائے گا, بدا ظاہر ہونے کو کہتے ہیں, لہم ان کے لیے, ما کانو جو تھے, یخفون وہ چھپاتے, من قبل پہلے, وَلَوْ رُدُّوا اور اگر وہ لوٹا دیے جائیں, لعادو تب بھی وہ کریں گے, لما نہ, یعنی جس کے لیے منع کیا گیا تھا, روکے گئے تھے, یعنی وہی کام کریں گے جس کے لیے وہ روکے گئے تھے, انہوں اس سے, وانہم اور یقیناً وہ, لکاذبون جھوٹے ہیں, وقالو اور وہ کہتے ہیں, ان ہیا نہیں ہے یہ, الا مگر, حیاتنا زندگی, الدنیا دنیا کی, یعنی کہتے ہیں کہ نہیں ہے یہ زندگی مگر ہماری دنیا کی, وما اور نہیں, نہنو ہم بھی مبعوثین اٹھائے جائیں گے, یعنی دوبارہ کھڑے کیے جائیں گے آخرت میں. روانی والا ترجمہ دیکھیے, بات یوں نہیں بلکہ اس سے پہلے جو کچھ وہ چھپا رہے تھے وہ ان پر ظاہر ہو جائے گا, اور اگر انہیں دوبارہ دنیا میں بھیجا بھی جائے تو پھر بھی وہی کچھ کریں گے جس سے انہیں منع کیا گیا تھا, یہ دراصل ہیں ہی جھوٹے. وہ تو یہ کہتے ہیں کہ زندگی بس یہی دنیا کی زندگی ہے, اور مر جانے کے بعد ہمیں اٹھایا نہیں جائے گا. جب دنیا میں لوگوں سے کہا جاتا ہے کہ اللہ پر ایمان لاؤ کیونکہ کل آخرت میں تمہیں اللہ تعالی کے سامنے جواب دہی کرنی ہے, تو دنیا میں تو وہ مانتے نہیں ہیں, لیکن آخرت میں اللہ تعالیٰ کا عذاب دیکھ کر تو وہ کہیں گے کہ ہمیں دوبارہ دنیا میں لوٹا دیا جائے. لیکن اللہ تعالیٰ فرما رہا ہے, یعنی اصل میں یہاں پر مشرکین کی اس اندر چھپے ہوئے خیال کی تصدیق کی جا رہی ہے کہ وہ لوگ ابھی بھی صرف عذاب کو دیکھ کر وقتی طور پر تو کہہ رہے ہیں کہ اچھا ٹھیک ہے ہمیں دنیا میں دوبارہ بھیج دو تو ہم اچھی زندگی گزاریں گے، لیکن دوبارہ دنیا میں بھیجنے کے بعد پھر ان کا حال یہی ہو جائے گا کہ جیسے ہی یہ عیش و عشرت کی زندگی دیکھیں گے، جیسے یہ دنیا میں جائیں گے، وہ اپنی اس بات کو بھلا دیں گے اور واپس انہی کاموں میں لگ جائیں گے۔ اصل میں تو یہ جھوٹ بول رہے ہیں۔ تو ابھی تو وہ کہہ رہے ہیں کہ دنیا میں لوٹا دیے جائیں، لیکن جب دنیا میں ان کو لوٹایا جائے گا تو تب بھی وہ وہی کام کریں گے جس سے وہ روکے گئے تھے، کیونکہ یہ جھوٹے لوگ ہیں۔ اب دیکھیں بہت سارے لوگ دنیا میں ایسے ہوتے ہیں نا، جیسے جب انسان کے اوپر آزمائش آتی ہے، مصیبت آتی ہے، مشکلات آتی ہے، تو بہت سارے مسلمان بھی ایون ایسے ہوتے ہیں، آپ نے دیکھا ہوگا کہ اللہ تعالیٰ سے خوب وعدے کر لیتے ہیں کہ اچھا اے اللہ تعالیٰ، اگر میرے مجھ سے فلاں مصیبت لگے تو میں زندگی پھر ایسا کروں گا، ویسا کروں گی، یا یہ کروں گا، یا وہ کروں گی، ہے نا؟ ہوتا ہے کہ نہیں ہوتا ایسا؟ کچھ لوگ 100 شکرانے بھی مان لیتے ہیں، کچھ لوگ 100 روزے مان لیتے ہیں، کچھ لوگ پتہ نہیں کیا کچھ مان لیتے ہیں، غلط چیزیں۔ حالانکہ ایسی اصل میں اس بات کو بالکل ناپسندیدہ قرار دیا گیا ہے کہ ایسی شرائط پر اللہ تعالیٰ کی عبادت کرو، یہ ناپسندیدہ ہے، لیکن لوگ اس طرح سے منت مرادیں مان لیتے ہیں۔ اور جب جیسے ان سے وہ مصیبت ٹلتی ہے، جیسے جیسے وقت گزرتا جاتا ہے، وہ دنیا کی عیش و آرام کی زندگی میں سب کچھ بھول جاتے کہ اچھا ہم نے اللہ تعالیٰ سے کبھی کوئی وعدہ بھی کیا تھا، ہے نا؟ ہوتا ہے کہ نہیں ہوتا ہے ایسا؟ ایک نیچرل چیز ہے، یہ بالکل بھول جاتے ہیں۔ تو اسی بات کی طرف یہاں پر اشارہ کیا جا رہا ہے کہ اصل میں تو یہ لوگ جھوٹے ہیں، اور یہ اصل میں اپنے دل میں جو چھپا رہے ہیں وہ ظاہر نہیں کر رہے ہیں۔ یہ ابھی تو کہہ رہے ہیں کہ ہمیں لوٹا دو دنیا میں، لیکن جب ان کو دنیا میں لوٹایا جائے گا تو پھر دوبارہ سے یہ وہی کام کریں گے جس سے ان کو منع کیا گیا تھا، اور کہیں گے کہ بس ہمارے لیے تو یہی دنیا کی زندگی ہے، جو کچھ ہے دوبارہ ہمیں تھوڑی اٹھایا جائے گا۔ اور آپ دیکھیں کہ ایسے جو مشرقین مکہ تھے، ان کا بھی جو ایمان تھا دراصل اسی قسم کا تھا۔ ہم دیکھتے ہیں کہ وہ لوگ اللہ تعالیٰ کا انکار نہیں کرتے تھے، مشرقین مکہ، وہ اللہ تعالیٰ کو مانتے تھے، وہ جانتے تھے کہ اللہ تعالیٰ ہی نے پیدا کیا ہے، اسی لیے وہ کہتے تھے اس بات کو کہ جو مصیبت ہم سے ٹال سکتا ہے، سمندروں میں طوفان سے ہم کو بچا سکتا ہے، وہ اللہ تعالیٰ ہی کی ذات ہے۔ اللہ تعالیٰ کو مانتے تھے، جانتے تھے، لیکن وہ اللہ تعالیٰ کے ساتھ شریک کے کار ٹھہراتے تھے۔ تو یہ جو لوگ ہیں جو دنیا میں اللہ پر ایمان نہیں لائے تھے، لیکن آخرت کے جہنم کے عذاب کو دیکھ کر وہ ایک وعدہ کر لیں گے کہ اللہ تعالیٰ ہمیں دنیا میں دوبارہ لوٹا دے، لیکن وہ جھوٹ بول رہے ہوں گے۔ دنیا میں بھیجنے کے بعد بھی پھر وہ کیا کرتے رہیں گے کہ دنیا کی رنگینیوں میں مصروف ہو جائیں گے، اللہ تعالیٰ کی نافرمانی پر اتر آئیں گے، اپنا وعدہ بھول جائیں گے اور واپس اسی میں لگے رہیں گے جو پہلے کرتے آئے تھے۔ تو یہ کائنات کا جو نظریہ ہے، کائنات کے بارے میں، یہ دنیا کے بارے میں، جو وقالو ان ہی الا حیاتنا الدنیا وما نحن بمبعوثین، کہ کچھ لوگ ہیں دنیا میں جو اللہ تعالیٰ کو مانتے ہیں لیکن آخرت کو نہیں مانتے، کچھ لوگ ہیں جو اللہ تعالیٰ ہی کو نہیں مانتے، نعوذ باللہ، کہتے ہیں کہ بس یہ دنیا خود بخود بن گئی۔ یعنی کچھ لوگ جو ہم کہہ سکتے ہیں، جن کو جو ملحد ہیں، جو اللہ تعالیٰ کی ذات کو ہی نہیں مانتے ہیں، ایتھیسٹ جن کو کہا جاتا ہے، کہتے ہیں کہ دنیا بس خود بخود بن گئی، اپنی عقل سے دنیا کی گتھی کو سلجھانا چاہتے ہیں، لیکن وہ بھی ایک رائے پر متفق نہیں ہے۔ کبھی کہتے کہ اچھا ایسا ہوا، کبھی کہتے کہ ویسا ہوا، کہتے کہ کائنات ایک مادہ ہے اور اتفاقات سے ظہور پذیر ہوئی ہے، اور اصل چیز مادہ ہی ہے، یعنی ایٹم۔ نعوذ باللہ، وہ لوگ اس کائنات کے بارے میں یہ نظریہ رکھتے ہیں کہ یہ دنیا خود بخود بن گئی، استغفر اللہ۔ اور دوسرے کچھ لوگ ہیں جو اللہ تعالی کی ذات کے منکر تو نہیں ہے، لیکن ان کا عقیدہ یا عملاً وہ اس بات کو ظاہر کرتے ہیں، کچھ فلاسفر کی طرح ہے، کچھ سائنسدانوں کا نظریہ ہے، یعنی اس مربوط نظام کو دیکھ کر، دنیا کا جو ایک نظام ہے، ایک اس پر چلتا آ رہا ہے، اس کو دیکھ کر یہ تو کہتے ہیں کہ ہاں کسی نے بنایا ہے اس کو، ہاں کسی نے اس کو وجود میں لایا ہے، کوئی اس کو کنٹرول کرنے والا ہے، اتنا تو وہ جانتے ہیں، لیکن آخرت کو نہیں مانتے۔ تو آخرت کی زندگی پر ان کا کوئی ایمان نہیں ہوتا، یعنی کہتے کہ بس اچھا دنیا بن گئی ہے، کس نے اس کو بنا دیا اور اس کو کنٹرول بھی کر رہا ہے، لیکن ہمارا دوبارہ اٹھنا ناممکن ہے، نعوذ باللہ۔ اور یہ لوگ کون ہوتے ہیں؟ دراصل اس کی وجہ یہ ہوتی ہے کہ یہ لوگ دین کی پابندیوں سے آزاد رہ کر زندگی گزارنا چاہتے ہیں، یعنی وہ چاہتے کہ ہم پر کسی قسم کی پابندی نہ ہو، بس جو ہمارا دل چاہے وہ ہم کریں، چاہے وہ برہنہ ہو جائیں، چاہے اس کو فیشن قرار دیں برہنگی کو، بے حیائی کو، یا جو بھی۔ آپ دیکھیں آج دنیا میں جو ساری چیزیں ہو رہی ہیں، چاہے وہ بے حیائی ہو، فحاشی ہو، LGBTQ کا معاملہ ہو، آپ دیکھیں کیسے دن بدن بڑھتا جا رہا ہے نا یہ معاملہ، यानी क्या हमने कभी सोचा था पहले कि इसके लिए लोग उठ खड़े होंगे और लड़ेंगे और रोड्स पर निकल आएंगे इतनी शर्म वाली बात पर? यानी कैसे लोग बेहया और बेशर्म हो गए हैं कि इतनी गलत बात पर वो रोड्स पर निकल आए हैं, है ना? तो कुछ लोग हैं जो अल्लाह ताला को मानते तो हैं लेकिन आखिरत पर यकीन नहीं रखते। उसमें गैर मुस्लिम भी है, मुस्लिम भी है, नेचरी भी है, एथियस्ट भी हैं, बहुत सारे लोग हैं, इल्हाद परस्त हैं, बहुत सारे लोग इसमें शामिल हैं, खुद मुसलमान इसमें शामिल हैं, जो कहते हैं कि अच्छा, यानी उनका इस बात पर असल में यकीन ही नहीं होता कि दोबारा उनको अल्लाह ताला के सामने उठ खड़ा होकर जवाब देना है, यानी आखिरत की जिंदगी पर, क्योंकि वो पाबंदियों से आजाद रहकर जिंदगी गुजारना चाहते हैं। और मुशरिकीन मक्का का भी कॉन्सेप्ट यही था असल में, किसी हद तक वो अपने आप को दीन इब्राहिमी का मुत्तबे करार देते थे कि हम दीन इब्राहिमी पर चलने वाले या मानने वाले हैं। खालिक के होने के कायल तो थे वो कि अल्लाह ताला की जात है और उसी ने हमको पैदा किया है, लेकिन वो देवी देवताओं को अल्लाह ताला का शरीक ठहराते थे, नाउज़ बिल्ला। और किस वजह से शरीक ठहराते थे? वो समझते थे कि इनकी वजह से हमारी मुश्किलात दूर होंगी और जो हमारी ख्वाहिशात है वो पूरी हो जाएंगी। और दूसरा, वो इन देवी देवताओं को अल्लाह ताला का तकर्रुब हासिल करने का जरिया समझते थे कि ये हमारे सिफारिशी बन जाएंगे अल्लाह ताला के सामने। लेकिन आखिरत पर उनका ईमान नहीं था। वो इस बात पर रसूल अकरम का मजाक उड़ाते थे कि अच्छा, ये जो हड्डियां हैं जो सड़गल जाएंगी, कैसे इसको दोबारा उठाया जाएगा? तो ऐसे लोगों को भी अल्लाह ताला ने काफिर ही करार दिया है, ये कोई मुसलमान नहीं हो सकते। अगर वो अल्लाह ताला को मानते भी हों लेकिन आखिरत को नहीं मानते, तब भी वो काफिर हैं। तो आज आप देखें, फिर ऐसे तो बहुत सारे लोग हुए, खुद मुसलमान उसमें शामिल है, जो अमलन ऐसी जिंदगी गुजार रहे हैं जिससे साफ ये जाहिर होता है कि उनको दोबारा अल्लाह ताला के सामने खड़े होने का कोई एहसास नहीं है। जब भी तो इंसान इतना जुल्म करने पर उतर आता है, क्योंकि अगर किसी को ये एहसास होता तो फिर वो कभी भी ऐसे काम ना करता। तो दोबारा उठाए जाने का वो इनकार करते हैं और कहते हैं कि जो कुछ है हमारी बस यही दुनिया की जिंदगी है। यानी हमें जिंदगी यानी दुनिया में लाने का मकसद सिर्फ और सिर्फ ये था कि दुनिया में आकर खूब मजे करें, बाबर व ऐशकोश के आलम दोबारा नहीं, इसके दोबारा कहाँ आना है, लिहाजा यहीं सारे मजे कर लो, जो चाहे कर लो, जो दिल चाहे वो करो। तो ऐसे लोग आपको मुसलमानों में भी बहुत सारे मिल जाएंगे। मिलेंगे कि नहीं मिलेंगे, आप बताइए। और आज हम अपनी आंखों से देखते हैं, बहुत सारे मुसलमान ऐसे हैं जो किसी की जमीन गसब कर लेते हैं, किसी का हक मार लेते हैं, विरासत में से हिस्सा नहीं देते हैं, या किसी के दूसरे के घर पर कब्जा कर लेते हैं। अब देखिए, जो पुराने किराएदार होते हैं या इसी किस्म की और भी बहुत सारी चीजें, कोई दुकान पर कब्जा कर लेता है, कोई घरों पर कब्जा कर लेता है, एक्चुअली क्या वो साबित कर रहे होते हैं अपने अमल से? वो इस बात का सबूत दे रहे होते हैं कि उनको कल आखिरत में अल्लाह ताला के सामने खड़े किए जाने का यकीन ही नहीं है। अगर उनको यकीन होता ना कि कल हमको अल्लाह ताला के आगे खड़े रहना है, जवाब देना है, कभी वो किसी की जमीन पर नाजायज कब्जा ना करते, कभी विरासत में से किसी का हक ना मारते, कभी किसी को बिजनेस में धोखा ना देते कि कल हमको अल्लाह ताला के आगे जवाब देना है। तो ये अमलन फिर साबित कर रहे हैं, नहीं कर रहे हैं मुसलमान भी? और आज कितने खुद मुसलमान ऐसे हैं जो दूसरों की जमीनों पर कब्जा किए हुए हैं, किसी का हक मारा हुआ है, किसी पर जुल्म और ज्यादती करते हैं, किसी को धोखा देते हैं। तो लिहाजा सिर्फ जुबान से कह देना कि आमन तो बिल्लाहि व मलाइकतिही व कुतुबिही व रुसुली, और आखिरत के दिन पर, दोबारा उठाए जाने के दिन पर जुबान से कह देना कि हम ईमान लाते हैं। बचपन में मदरसे में तो बहुत जोर जोर से पढ़ाया जाता है कि ईमान मुजम्मिल और ईमान मुफस्सिल, लेकिन रटा देते हैं सिर्फ एक तोते की तरह, असल उसकी हकीकत को नहीं बता पाते कि ये अल्लाह पर ईमान लाने का मतलब, अल्लाह के सामने खड़े होने का मतलब क्या है, असल में आखिरत में दोबारा उठाए जाने का मतलब क्या है, ताकि आपको ये एहसास रहे कि आपको अल्लाह ताला के सामने अपने हर अमल का जवाब देना है, कयामत के दिन हर बात का हिसाब होगा, और अगर किसी पर जुल्म ज्यादती की थी तो हर चीज का बदला दिया जाएगा। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि तुम जानते हो मेरी उम्मत का मुफलिस शख्स कौन होगा? तो सहाबा ने कहा कि या रसूलल्लाह, जिसके पास पैसे नहीं होते हम उसको मुफलिस समझते हैं, जिसके पास दिरहम और दीनार नहीं वो मुफलिस है। तो कहा कि नहीं, मेरी उम्मत का मुफलिस, मुफलिस मतलब गरीब, वो शख्स होगा जो कयामत के दिन बहुत सारी नेकियां लेकर आएगा, ढेरों नेकियां लेकर आएगा, लेकिन जब उसका हिसाब किताब होगा तो पता चलेगा कि उसने किसी का हक मारा है, किसी पर जुल्म किया है, किसी की गइबत की है, किसी को धोखा दिया है, तो उससे वो तमाम नेकियां लेकर उन लोगों में तकसीम कर दी जाएंगी जिसका उसने हक मारा था, जिन जिनका उसने हक मारा था, जिनका हक उसने गसब किया था, उसकी तमाम नेकी लेकर सबको डिस्ट्रीब्यूट कर दी जाएंगी। उसके बावजूद भी उसके ऊपर लोगों के हक बाकी रहेंगे, تب کیا کیا جائے گا؟ اس کے پاس کی تو نیکیاں ختم ہو گئی ساری، جو ڈھیروں نیکیاں تھیں ختم ہو گئی، اب اس کے باوجود بھی اس کے جو ظلم ہے وہ باقی رہیں گے، تو پھر لوگوں کے گناہ لے کر اس کے اوپر ڈال دیے جائیں گے. اب آپ سوچیں کہ یہ شخص مفلس ہوگا اس دن، تو کیا لے کر آیا تھا؟ نیکیاں لے کر آیا تھا ڈھیروں، لیکن بچا کیا اس کے پاس؟ کچھ بھی نہیں، الٹا لوگوں کے گناہ سمیٹ کر گیا. کتنی دکھ اور حسرت کی بات ہے نا، کیا اس کا حال ہو رہا ہوگا اس وقت. تو دنیا میں کسی کا حق غصب کرنا، کسی کا حق مارنا، کسی کے ساتھ زیادتی کرنا، کسی کے ساتھ ظلم کرنا، اصل میں اس کے ساتھ نیکیاں کوئی فائدہ نہیں دے گی. لہذا پہلے لوگوں کے حق ادا کریے، لوگوں کے مال ان کو دیجئے واپس، اگر وراثت کا ہے جو بھی کچھ ہے آپ کے ذمے، ان پر ظلم اور زیادتی مت کیجئے تاکہ نیکیاں آپ کی بچی رہیں، ہم سب کی نیکیاں بچی رہیں. آگے دیکھیے آیت نمبر 30. ولو ترى اذ وقفوا على ربهم قال اليس هذا بالحق قالوا بلى وربنا قال فذوقوا العذاب بما كنتم تكفرون. ولو ترى، اور کاش کے دیکھیں آپ، اس جب وقفوا، کھڑے کیے جائیں گے، على ربهم، وہ اپنے رب کے سامنے، قال، کہے گا، اليس هذا بالحق، کہ نہیں ہے یہ حق، قالو، وہ کہیں گے، بلا، کیوں نہیں، وربنا، قسم ہے ہمارے رب کی، قالا، تو فرمائے گا، فذوقوا العذاب، پس چکھو تم عذاب، بما بوجہ اس کے، کنتم، جو تھے تم، تکفرون، کفر کرتے تھے. کاش آپ وہ وقت بھی دیکھیں جب انہیں اپنے رب کے سامنے کھڑا کیا جائے گا، اللہ تعالیٰ ان سے پوچھے گا، بتاؤ کہ یہ دن حقیقت نہیں؟ وہ کہیں گے کیوں نہیں، ہمارے رب کی قسم. اللہ تعالیٰ فرمائے گا، اچھا پھر تم جو اس کا انکار کرتے تھے تو اب عذاب کا مزہ چکھو. اب دیکھیں کہ اس وقت تو وہ اللہ تعالیٰ کی قسم کھا کر کہیں گے، یہ جب دنیا میں ان کے کیے گئے اعمال کی باز پرس ہوگی، حساب کتاب لیا جائے گا، ان کو اللہ تعالیٰ کے سامنے کھڑا کیا جائے گا، اور ساری حقیقت ان کے سامنے، آنکھوں کے سامنے آ جائے گی، اس وقت وہ حسرت اور یاس کے عالم میں کہیں گے کہ ہم دنیا میں کیسے غلط انداز و فکر رکھتے تھے، کیسی غلط سوچ سکتے تھے، اور آج آخرت کے دن کے لیے ہم نے کچھ بھی نہ کیا. تو ولو ترى اذ وقفوا على ربهم، تو اس وقت وہ کہیں گے کہ جب دیکھ لیں گے اپنی آنکھوں سے سب کچھ، اپنے رب کے سامنے کھڑے ہوں گے، تب کہیں گے کہ ہم تو اپنے رب کی قسم کھا کر کہتے کہ کیوں نہیں، یہ سب کچھ سچ تھا، حق تھا، لیکن ہم ہی نہیں مانتے رہے. تو اس وقت ان کو افسوس ہوگا کہ نہیں ہوگا؟ اب دیکھیں، جب اسٹوڈنٹ کے ہاتھ میں رزلٹ آتا ہے اور جب اس کا رزلٹ بہت خراب آتا ہے، تو اس وقت وہ کیا کرتا ہے، کیا کہتا ہے، اسے کیا ہوتا ہے احساس، کس بات کا احساس ہوتا ہے؟ افسوس ہوتا ہے نا، اسے پچھتاوا ہوتا ہے کہ کاش، ارے میں نے اور تھوڑا پڑھ لیا ہوتا، کاش میں نے جوابات اچھے لکھے ہوتے، کاش میں نے وہ فلاں فلاں معاملہ، یہ فلاں فلاں جو سم تھا، اس کو اچھے سے سالو کیا ہوتا، ہے نا. لیکن اس کے اس وقت افسوس کرنے سے کچھ حاصل ہو سکتا ہے جبکہ رزلٹ اس کے ہاتھ میں ہو؟ نہیں. اسے کرنا کیا چاہیے تھا رزلٹ ملنے کے بعد افسوس اور پچھتاوے کی بجائے؟ کرنا کیا چاہیے تھا؟ پہلے افسوس، پہلے اس کو اس کے بارے میں سوچنا چاہیے تھا. اب دیکھیں، جس وقت ہم لوگ، اب ہم خواتین ہی ہیں نا، جیسے انڈیا پاکستان میں تو دودھ روزانہ گرم کیا جاتا ہے، ویسٹرن کنٹریز میں تو دودھ گرم کرنے کا کانسیپٹ نہیں ہے، یا باہر کہیں پر بھی، کیونکہ دودھ ایک پروسیس سے گزر کر آتا ہے، تو وہ دودھ گرم نہیں کیا جاتا، لیکن انڈیا پاکستان میں گرم کیا جاتا ہے روزانہ. جب آپ دودھ ابلنے کے لیے رکھتے ہیں اور دودھ ابل جاتا ہے، اور اکثر ایسی ہوتا ہے کہ دودھ ابل جاتا ہے، کیونکہ آپ کیا سوچتے ہیں کہ اچھا جب تک یہ دودھ ابل رہا ہے، جب تک یہ دودھ کو آپ نے چولہے پر رکھا ہے، تو میں جب تک دوسرا کوئی کام نپٹا لوں وہاں سے کھڑے کھڑے، بیکار کھڑے رہنے سے بہتر ہے. اور کیا ہوتا ہے کہ جب ذرا آپ پلٹتے ہیں، یا جب ذرا آپ دوسرا کام کرنے لگتے ہیں، اسی وقت دودھ ابل جاتا ہے. ہوتا ہے کہ نہیں ہوتا ایسا؟ آپ کے ساتھ ایسا ضرور ہوا ہوگا، ہر ایک کے ساتھ ایسا ضرور ہوا ہوگا، کیونکہ دودھ ہر ایک سے ابلتا ہے، اور مجھ سے تو ہمیشہ ابلتا ہے، کیونکہ عادت نہیں ہے یہاں پر نا گرم کرنے کی. جب انڈیا جاتے ہیں تو اکثر کبھی ہوتا ہے، اور چائے بھی بعض اوقات ایسی ہوتی ہے کہ چائے آپ رکھ کر کھڑے ہوئے اور سوچے کہ اچھا فلاں یہ کام پلٹ کر کروں، اور اسی وقت چائے ابل جاتی ہے. تو اس وقت ہم افسوس کرتے ہیں کہ ارے یہیں دیکھتے کھڑے ہوتے تو کتنا اچھا ہوتا، کیونکہ پھر اتنا چولہا صاف کرنا بہت مشکل کام ہوتا ہے، بہت ہی زیادہ، یعنی ڈبل ایک آپ کے اوپر برڈن آ جاتا ہے کام کا. تو اس وقت ہمیں افسوس ہوتا نہیں کہ ارے یہیں کھڑے ہوتے تو کتنا اچھا ہوتا تھا، یہیں دیکھتے رہتے تو کتنا اچھا ہوتا تھا، لیکن اب تو جو ابل گیا سو ابل گیا، نقصان بھی ہوا اور صاف کرنے کی کھٹ کھٹ دوبارہ وہ بھی آپ کے حصے میں آئی. تو یہی حال ہوگا اس وقت کے کاشرے. یہ تو دنیا کی چھوٹی چھوٹی چیزیں ہیں, دودھ کا ابلنا کوئی بڑا نقصان نہیں ہے, چائے کا ابلنا کوئی بڑا نقصان نہیں ہے, آپ اسے صاف کر لیں گے اللہ تعالیٰ وہ نقصان دور بھی کر دے گا. لیکن آخرت کا جو نقصان ہوگا اس وقت حسرت و یاس اور پچھتاوے سے کچھ بھی نہیں ہوگا. اس وقت تو انسان نہ واپس آ سکے گا, نہ اپنے اس نقصان کا کوئی ازالہ کر سکے گا, نہ اس کو نقصان کی بھرپائی ہوگی. اتنا بڑا نقصان ہوگا جو کہ ناقابل تلافی ہوگا. تو کیوں نہ آج دنیا میں رہ کر ہم ہر بات اللہ تعالیٰ کی مان لیں اور اللہ کے رسول کی اتباع کریں, کیونکہ یہ بات تو ہم جانتے ہیں کہ جو بھی بات قرآن میں ہے وہ حق ہے. ایون غیر مسلم بھی اس بات کو مانتے ہیں کہ قرآن واقعی میں کوئی انسانی کلام ہو ہی نہیں سکتا, یہ اللہ کا کلام ہے, یہ آسمان سے آئی ہوئی وحی ہے. تو اب اس وقت ایمان لا کر پھر کیا فائدہ ہوگا؟ لہٰذا اس وقت کہا جائے گا کہ لو اب عذاب کا مزہ چکھو, اب تو کوئی اور چارہ کار ہے ہی نہیں. تو اس وقت کا اقرار اور اعتراف کوئی فائدہ نہ دے گا, اس لیے ان کو عذاب دیا جائے گا. اللہ تعالیٰ ہم سب کو محفوظ رکھے, اور اللہ تعالیٰ ہم کو اپنے دن اور رات سے نیکیاں کشید کرنے والا بنائے, کہ ہم اپنے دن اور رات کے کوئی حصے سے بھی محروم نہ رہیں نیکیوں کو حاصل کرنے اور اس کے اجر و ثواب سے. تو جزا اور سزا کا یہ ٹھوس عمل حقیقت بن کر ان کے سامنے آ جائے گا, اور اس وقت اللہ تعالیٰ کی قسم کھانے کے باوجود بھی ان کی کوئی رعایت نہیں کی جائے گی. تو گناہوں کا بوجھ انہیں آخر کر انہیں گناہوں کا اپنا مزہ چکھنا ہی پڑے گا. آگے گناہوں کو جو بوجھ قرار دیا گیا ہے آئیے دیکھتے ہیں. آیت نمبر 31, قد خسر الذين كذبوا بلقاء الله حتى اذا جاءتهم الساعة بغتة قالوا يا حسرتنا على ما فرطنا فيها وهم يحملون اوزارهم على ظهورهم الا ساء ما يزرون. قد خسر الذين, یقیناً خسارے میں رہے وہ لوگ, کذبوا جنہوں نے جھٹلائے, بلقاء اللہ اللہ کی ملاقات کو, حتی یہاں تک کہ اذا جاءتہم جب آئے گی ان کے پاس, الساعت قیامت, بغتتن اچانک, قالو تو کہیں گے وہ, یا حسرتنا ہائے افسوس, اللہ اوپر اس کے, ما فرطنا جو کوتاہی کی ہم نے, جو کمی کی ہم نے, فیہا اس کے بارے میں, وہم فیہا وہم اور جس چیز کے بارے میں, یعنی آخرت کی سوچ کے بارے میں یا قیامت کے بارے میں, وہم یحملون اور وہ اٹھائے ہوئے ہوں گے, اوزارہم اپنے بوجھ, علی ظہورہم اپنی پیٹھوں پر, اوپر اپنی پیٹھوں کے, الا ساء ما یزرون خبردار, یعنی کیا ہی برا ہے جو بوجھ وہ اٹھائیں گے. روانی والا ترجمہ دیکھیے, بلا شبہ جن لوگوں نے اللہ سے ملاقات کی حقیقت کو جھٹلایا وہ نقصان میں رہے, حتیٰ کہ جب قیامت اچانک انہیں آ لے گی تو کہیں گے افسوس اس معاملے میں ہم سے کیسی تقصیر ہوئی. اس وقت وہ اپنے گناہوں کا بوجھ اپنے پشتوں پر یعنی پیٹھوں پر لادے ہوں گے, دیکھو کیسا برا بوجھ ہے جو وہ اٹھائیں گے. بہت ہی اہم آیت ہے, اور یہ آیت اکثر ہمیں کہیں نہ کہیں کسی نہ کسی موقع پر ہمیں ضرور کلک کرتی ہے. جو لوگ قرآن پورا پڑھ چکے ہیں, جیسے کہ اگر آپ لوگ اس کی ترجمے کو اچھی طرح یاد رکھیں کہ جب وہ لوگ آخرت میں تمام چیزوں کو دیکھ لیں گے تو اس وقت وہ افسوس اور حسرت اور یاس کا شکار ہوں گے. کیسے کہ ہائے افسوس, قد خسر الذین, اب یہ قد ہے یہاں پر, قد آیا ہے مطلب یعنی ہر حال میں ایسا ہوگا ہی ہوگا, یعنی اس میں کوئی شک اور شبے کی کوئی گنجائش ہی نہیں. اینی ہاؤ 100% بلکہ 101%, یہ سب کچھ ہو کر ہی رہے گا. یعنی وہ لوگ جنہوں نے اللہ تعالیٰ کی ملاقات کو جھٹلائے رکھا, ملاقات کو بھلائے رکھا, وہ خسارے ہی خسارے میں ہوں گے, نقصان ہی نقصان میں ہوں گے. خسیرہ خسرہ کہتے ہیں, یہ فلاح کا اپوزٹ ہے. جب ہم قرآن میں مفلحون یفلحون پڑھتے ہیں تو اس کا اپوزٹ خسارہ ہے. اصل میں فلاح ایسا فائدہ جو انسان جس کا تصور بھی نہیں کر سکتا, دنیا اور آخرت دونوں کا فائدہ جس میں نقصان کا کوئی اندیشہ ہی نہیں ہے, اور خسرہ جس میں دنیا اور آخرت کا کوئی فائدہ ہی نہیں ہے, ہمیشہ ہمیشہ کا نقصان, خسارہ ہی خسارہ, 100% خسارہ. تو اللہ تعالیٰ فرما رہے کہ تحقیق یقیناً وہ لوگ خسارے میں رہیں گے جنہوں نے اللہ تعالیٰ کی ملاقات کو جھٹلائے رکھا, بلقاء اللہ. سبحان اللہ, آپ دیکھیں کہ یہ جو اللہ تعالیٰ سے ملاقات کا شوق ہے, यही तो चीज इंसान को मोटिवेट करती है, यही तो चीज इंसान को हर फिक्र और गम से आजाद कर देती है। अल्लाह ताला से मुलाकात का शौक ही इंसान को हर बड़े बड़े काम करने पर उकसाता है, हर बड़ी से बड़ी कुर्बानी देने पर उकसाता है। ये अल्लाह ताला से मुलाकात का शौक ही होता है जब इंसान मुसीबतों पर सब्र करता है, मुश्किलात पर अपनी जुबान से कोई ऐसे जुमले नहीं निकालता जो अल्लाह ताला को नापसंद हो, ख्वाहिशात के पीछे नहीं भागता। ये अल्लाह ताला से मुलाकात का शौक ही होता है जो इंसान को हर वक्त साबित कदम रखता है। और ये मुलाकात हम में से हर एक को करनी तो है, लेकिन हर एक की मुलाकात अलग अलग तरीके से होगी। कोई अल्लाह ताला से मुलाकात का शौकीन होगा और मिलने के लिए बेचैन होगा, कोई अल्लाह ताला से मुलाकात से नजरें चुराएगा कि काश मुलाकात ही ना हो क्योंकि मैं क्या जवाब दूंगा, शर्मिंदगी होगी उसको और एहसास नदामत होगा उसको, लिहाजा वो अल्लाह ताला से मिलना ही नहीं चाहेगा कि मैं कैसे अल्लाह ताला से मुलाकात करूं, मैं क्या मुंह दिखाऊं अपने रब को, मैं क्या चीज लेकर आया हूं। तो हम क्या चाहते हैं, हमारी जब अल्लाह ताला से मुलाकात हो तो हम कैसे मिलें अपने रब से, उसके लिए हमें दुनिया में क्या करना पड़ेगा। और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम हमें दुआ सिखा गए हैं। अम्मार बिन यासर रदियल्लाहु अन्हु कहा करते थे कि मेरे रसूल ने मुझे एक ऐसी दुआ सिखा दी कि मुझे उसके बाद कोई दुआ की जरूरत नहीं रही। और इस दुआ को सलाम फेरने से पहले भी किया जा सकता है और वैसे भी किया जा सकता है। अल्लाहुम्मा बिइल्मिकल गैब व कुदरतिक अलल खल्क अहिनी मा अलिमतल हयात खैरल ली व तवफ्फनी इज़ा अलिमतल वफात खैरल ली। اللهم إني أسألك خشيتك في الغيب والشهادة وأسألك كلمة الحق في الرضا والغضب وأسألك القصد في الغنى والفقر وأسألك نعيما لا ينفد وأسألك قرة عين لا تنقطع وأسألك الرضا بعد القضاء وأسألك برد العيش بعد الموت وأسألك لذة النظر إلى وجهك والشوق إلى لقائك يه ودعاء وأسألك لذة النظر إلى وجهك والشوق إلى لقائك في غير ضراء مضرة ولا فتنة مضلة اللهم زين بزينة الإيمان وجعلنا هداة مهتدين। बहुत ही खूबसूरत दुआ है। ए अल्लाह, अपने गैब जानने और मखलूक पर कुदरत रखने के बाद मुझे उस वक्त तक जिंदा रख जब तक तेरे इल्म के मुताबिक जिंदगी मेरे लिए बेहतर हो, उस वक्त मुझे फौत कर लेना जब तेरे इल्म के मुताबिक वफात मेरे लिए बेहतर हो। ए अल्लाह, बेशक मैं सवाल करता हूँ तुझसे तेरी खशियत का, गायब और हाजिर दोनों हालातों में, क्योंकि अल्लाह ताला की खशियत नहीं होगी तो हम तो तन्हाई में जो चाहेंगे करेंगे फिर, है ना, लोगों के सामने तो नेक बने रहेंगे लोगों के डर से। तो अल्लाह ताला की खशियत ये तकवा ही होता है जो इंसान को तन्हाई में भी हर बुरे काम से बचाता है। वह असल का कलिमत हक फरदा वदब, और ए अल्लाह ताला मैं सवाल करता हूँ तुझसे कलम हक कहने का, राजी और नाराजी दोनों हालातों में, क्योंकि हम क्या करते हैं जब अपना मामला होता है, अपने रिश्तेदारों का मामला होता है तो हम हक बात नहीं कहते, छुपा जाते हैं ना, दूसरों का मामला होता है तो खूब जोर से बढ़ चढ़ कर हक बोलते हैं। तो अल्लाह ताला मैं हर हाल में हक बात कहने वाला बनूं, राजी और नाराजी दोनों हालातों में, और मैं सवाल करता हूं तुझसे मियान रवि अख्तियार करने का, यानी एतदाल की राह अख्तियार करने का, मालदारी और तंगदस्ती दोनों में। सुभान अल्लाह, वरना क्या होता है, इंसान क्या करता है जब उसके पास खूब दौलत आती है तो खूब ऐशो आराम करता है, खूब ज्यादा गुलछर्रे उड़ाता है, अल्लाह ताला की दी हुई नेमत को फजूल खर्ची में जाया करता है। तो अल्लाह ताला मुझे दोनों हालातों में, चाहे तंगदस्ती हो चाहे गिना हो मालदारी हो, मुझे एतदाल का रवैया अख्तियार करने वाला बना। वह असलों का नईम ला यनफदु व असलों का कुर्रत आइन ला तनक़ती व असलों का रिदा बादल क़दा, और मैं सवाल करता हूँ तुझसे ऐसी नेमत का जो खत्म ना हो। कौन सी ऐसी नेमत है जो खत्म नहीं होगी, आप बताएं, दुनिया में है कोई ऐसी नेमत जो खत्म ना होगी, ये आखिरत की नेमत होगी। और सवाल करता हूँ तुझसे आंखों की ऐसी ठंडक का जो खत्म ना हो। सुभान अल्लाह, इतनी खूबसूरत दुआ है। वह असल का कुर्रत ऐन ला तनक़ती, कि अल्लाह ताला ऐसी आंखों की ठंडक मुझे अता कर जो कभी खत्म ना हो। वह असल का रिदा बादल क़दा, और सवाल करता हूँ तुझसे राजी रहने का तेरे फैसलों पर। आसान काम है, आप बताइए, अल्लाह ताला के फैसलों पर राजी रहना आसान काम है? कभी नफा होता है, कभी नुकसान होता है, कभी किसी का इंतकाल होता है, कभी कभी कुछ चीज हो जाती है, कोई बीमारी आ जाती है, तो हम राजी रहते हैं अल्लाह ताला के फैसलों पर, उसको अल्लाह ताला की कुदरत का फैसला समझकर कबूल करते हैं उसको। वह असल को बर्दल ऐशी बादल मौत, और मैं मांगता हूं तुझसे जिंदगी की ठंडक بعد موت کے. سبحان اللہ. اے اللہ تعالیٰ ہم تجھ سے واقعی میں سوال کرتے ہیں, وہ اصل کا لذت النظر الی وجہک, اور میں سوال کرتا ہوں تجھ سے تیرے چہرے کے دیدار کی لذت کا. کتنا خوبصورت جملہ ہے, کتنی خوبصورت دعا ہے کہ وہ جو لذت ہوں گی, وہ جو یعنی ایک آپ کہہ سکتے ہیں کہ وہ جو کولنس ہوں گی آنکھوں کی جب ہم اللہ تعالیٰ کے چہرے کا دیدار کریں گے, وہ سویٹنس جو ہوگی وہ ہماری زبان بیان کرنے سے عاجز اور قاصر ہے. ہم اس لذت کو بیان ہی نہیں کر سکتے جو اللہ تعالیٰ کے دیدار سے ہمیں حاصل ہوگی. تو اے اللہ تعالیٰ میں وہ لذت میں سوال کرتا ہوں تجھ سے تیرے چہرے کے دیدار کی لذت کا. وشوق الی لقائک, اور تیری ملاقات کے شوق کا. جو بھی ہم نے جملہ پڑھا نا یہاں پر کہ وہ کیا کہیں گے, قد خسر الذین کذبوا بلقاء اللہ, کہ انہوں نے اللہ تعالیٰ کی ملاقات کو جھٹلایا تھا. اور ہم دعا کیا کرتے ہیں کہ اللہ تعالیٰ ہم تو تجھ سے ملاقات کا شوق رکھتے ہیں. سبحان اللہ, کتنا فرق ہے نا, لفظ ایک ہی ہے لیکن تھوڑے سے معنی چینج ہو جاتے ہیں الگ الگ کانسیپٹ سے. وہاں بھی بلقاء اللہ آیا ہے اور یہاں پر ہم دعا کرتے ہیں کہ الی لقائک, اللہ تعالیٰ تیری ملاقات کے شوق کا, بغیر کسی تکلیف کے, بغیر کسی مصیبت کے اور کسی گمراہ کن فتنے کے حاصل ہو. تیری ملاقات کا شوق ہمارے دل میں ہے اللہ تعالیٰ. اے اللہ ہمیں مزین فرما ایمان کی زینت سے اور بنا دے ہمیں رہنما ہدایت یافتہ. سبحان اللہ, یعنی لوگ کیا کیا لگاتے ہیں چہرے پر آج کل, تو کتنی چیزیں پورے جو پینٹنگ کی چیزیں ہم جو پہلے استعمال کرتے تھے نا, کہ ہم کیا کہتے تھے اس کے اوپر, یعنی واٹر پروف پینٹ اور کیا ہوتا ہے وہ چہرے پر لگانے کے لیے آج کل جو آتا ہے, سوری یاد بھی نہیں آ رہا ہے مجھے, فاؤنڈیشن, جی پرائمر, فاؤنڈیشن, پتہ نہیں کیا کیا چیزیں جو چہرے پر لگائی جاتی ہیں جو پینٹنگ کے لیے پہلے استعمال ہوتے تھے. تو یہاں پر اللہ تعالیٰ فرما رہے کہ ایمان کی خوبصورتی اتنی خوبصورت ہوتی ہے کہ تمہیں کسی فاؤنڈیشن کی, کسی چیز کی اپنے چہرے پر لگانے کی ضرورت ہی نہیں ہے. ایمان تمہیں اتنا خوبصورت بنا دے گا. تو یہاں ہم اللہ تعالیٰ سے دعا کرتے کہ اللہ تعالیٰ ہمیں مزین فرما ایمان کی زینت سے اور بنا دے ہمیں رہنما ہدایت یافتہ, یعنی ہم ایسے بنے کہ ہمارے پیچھے آنے والے ہمارے فالوورز بھی ہمیں دیکھ کر نیکی کے راستے پر چلنے والے بنے, ہم ہدایت کے راستے پر رہے تاکہ ہمارے پیچھے آنے والے وہ بھی ہدایت پر چلنے والے بنے. سبحان اللہ, کتنی خوبصورت دعا ہے نا. تو اب آپ سوچیں, یہ آپ کا ہوم ورک ہے کہ غور و فکر کریں کہ اللہ تعالیٰ کی ملاقات کن کن چیزوں پر ہو سکتی ہے, یا کون سے ایسے کام ہیں جو رسول اکرم صلی اللہ علیہ وسلم نے ہمیں احادیث کے ذریعے سے بتائے ہیں, یا قرآن کی ایسی کون سی آیتیں ہیں جس میں جب بندہ اپنے رب سے ملے گا تو کس بنا پر اس کی ملاقات خوش آئند ہوگی, یعنی جس کی وجہ سے وہ خوش ہوگا. تو کون کون سے کام ہیں جس سے اللہ تعالیٰ راضی اور خوش ہوتا ہے, وہ کام آپ ڈھونڈیں. تو اللہ تعالیٰ ہمیں اپنی ملاقات کا شوق ہمارے دل میں پیدا کرے. تو اس وقت جب وہ اللہ تعالیٰ سے ملاقات کریں گے تو اللہ تعالیٰ کی ملاقات کو انہوں نے جھٹلایا ہوگا. جب ان کے پاس قیامت آ جائے گی اچانک, اور آپ دیکھیں کہ بغتتن کا لفظ آیا ہے اور ساعہ قیامت کے لیے الساعہ کا لفظ آیا, یہ بھی وقت سے ریلیٹڈ ہی لفظ ہے. اصل میں سا گھڑی کو کہتے ہیں نا, پلک جھپکنے کا جو وقفہ ہوتا ہے, عرصہ ہوتا ہے, کتنا ہوتا ہے, آپ پلک جھپکتے ہیں تو کتنی دیر میں جھپکتے ہیں, کیا آپ اس کو ایک سیکنڈ کہہ سکتے ہیں؟ نہیں کہہ سکتے. تو پلک جھپکنے کے وقفے میں قیامت آ جائے گی, اتنی اچانک آئے گی کہ ہم امیجن بھی نہیں کر سکیں گے, ہم سوچ بھی نہیں سکیں گے. اور یہ جو لفظ ہے, یا حسرتنا علی ما فرطنا فیہا, ہائے افسوس اس پر جو کوتاہی کی ہم نے اس کے بارے میں, یعنی قیامت کے بارے میں, آخرت پر یقین کے بارے میں, اللہ تعالیٰ کے سامنے دوبارہ کھڑے کیے جانے کے بارے میں, آخرت میں اپنے اعمال کے حساب کی جواب دہی کے بارے میں جو ہم نے کمی کی. فرتنا کا جو لفظ ہے اس کے بارے میں تھوڑا سا غور کریے, آپ نے اردو میں افراط اور تفرید کا لفظ سنا ہوگا, ہے نا, وہ بھی توئے سے آتا ہے, تو آتا ہے اس میں, افراط اور تفرید, کمی کرنا یا زیادتی کر دینا. تو فرتنا, ہم نے جو کمی کی, جیسے کہ جو وقت گزر جاتا ہے اس پر ہم کو افسوس ہوتا ہے کہ کاش ہم نے ایسا کیا ہوتا, ہے نا, کوئی بھی جیسے, یا تو اب دیکھیں ہم تو اتنے چھوٹی چھوٹی چیزوں پر افسوس کرنے لگتے ہیں نا, جیسے بعض دفعہ ہم کو پتہ چلتا ہے کہ سیل لگا تھا کہیں پر, کہیں ڈسکاؤنٹ تھا और हमें बाद में पता चलता है जब वो डिस्काउंट का टाइम खत्म हो जाता है तो हम कितना अफसोस करते हैं, कह रहे काश मुझे पहले पता चल जाता तो मैं वो फला फला चीज खरीद लेती, इतने कम में मुझे मिल जाती है ना। लेकिन ये जो दुनिया की चीजें हैं, सेल अगले साल लग जाएगा, दो साल बाद लगेगा, छह महीने बाद लग जाएगा, फिर खरीद सकते हैं आप। लेकिन ये जो आखिरत में जो फर्रतना हो जाएगा, जो कमी हो जाएगी, जो तकसीर हो जाएगी, जो आमाल में कमी रह जाएगी, क्या उसको दोबारा उसकी भरपाई हो सकती है, उसको दोबारा पूरा कर सकते हैं हम? नहीं कर सकते। तो उस वक्त इंसान कहेगा कि या हसरतना अला मा फर्रतना फीहा, हाय अफसोस उस पर जो कोताही की हमने इसके बारे में। तो आज हमारे पास वक्त है, आज हमारे पास बहुत कुछ है, हम कोशिश करें कि हम उस वक्त अफसोस और यास का शिकार ना हो। उस वक्त हमारे पास फिर कुछ भी नहीं होगा, ना हम दोबारा दुनिया में आ सकेंगे, ना कोई माफी तलाफी हो सकेगी, कुछ भी नहीं होगा। तो ये जो आयत है हमें बहुत चौंकाती है, और ये आयत अक्सर यकीन जाने जो लोग भी कुरान डिटेल में पढ़ते हैं ना तर्जुमा और तफसीर के साथ, ये आयत हमेशा बार बार क्लिक करते रहती है उनको कि या हसरतना अला मा फर्रतना फीहा। इस आयत से वो फायदा उठाते हैं अक्लमंद लोग, इस आयत से अल्लाह ताला के बंदे फायदा उठाते हैं ताकि उनको बाद में पछताना ना पड़े। वो अपनी दुनिया की जिंदगी में ऐसे आमाल बजा लाते हैं जिससे उनको कल कयामत के दिन अफसोस और हसरत और यास का शिकार ना होना पड़े। वो ये जो फर्रतना है उसका वो एहसास करते हैं, समझते हैं, जानते हैं कि अगर हमने ये कमी कर दी तो हमारा कितना बड़ा नुकसान होगा जिसका कोई इजाला, कोई भरपाई हो ही नहीं सकती। तो ये जो लफ्ज है उस पर आप गौर करिए कि ये फर्रतना है क्या, हसरतना पर भी और फर्रतना पर भी। क्योंकि हम ये कुरान अभी जो पढ़ रहे हैं ये सिर्फ हम सुनकर सुनाने के लिए और पढ़कर पढ़ाने के लिए नहीं पढ़ रहे हैं, बल्कि हम गौर फिक्र और तदब्बुर के लिए पढ़ रहे हैं। हमें इसमें डीपली जाकर गौर फिक्र करना है, सोचना है, क्योंकि जब तक हम गौर फिक्र नहीं करेंगे हमारे अंदर वो एहसास पैदा ही नहीं होगा। लिहाजा आप सोचिए, गौर फिक्र करिए, तदब्बुर करिए, कुरान में हो गौतजन ए मर्द मुसलमा, अल्लाह करे तुझको अता जिद्दत किरदार। ये जो हमारे किरदार में जो एक जिद्दत पैदा होती है किस वजह से होती है? गौर फिक्र से होती है, तदब्बुर से होती है। जब हम अपना अंजाम सोचते हैं, जब हम अपने आखिरत के बारे में सोचते हैं तो खुद ब खुद ये फिक्र हमारे अंदर पैदा होती है कि हम कैसे अपनी आखिरत को कामयाब बनाएं। तो ये जो आयत है बहुत हमें चौंकाती है, हमें फिक्र में मुब्तला करती है और हमें ये एहसास दिलाती है कि हम इस दुनिया में हमेशा रहने के लिए नहीं आए, और यहाँ की थोड़ी सी हमारी कोताही हमें बहुत बड़ा नुकसान पहुंचा सकती है। फिर हम अपना एक लम्हा भी जाया नहीं करेंगे कभी भी, और यही असल में इंसान से मतलूब है, एक मोमिन से मतलूब है। जो मुत्तकी होते हैं वो कभी अपने वक्त को जाया नहीं करते, उनकी सोच भी इवन वो ऐसी होती है कि जो आखिरत के बारे में सोचते हैं, जो अपनी दुनिया में उस वक्त से फायदा उठाने का सोचते हैं कि मैं अपने इस वक्त को कैसे कारआमद बनाऊं जिससे मेरी आखिरत कामयाब हो जाए, मैं एक एक लम्हे से नेकियां हासिल करने वाला बनूं। तो फरा तो इसका रूट है यफरुतु, फरतन किसी काम में कोताही करना, कमी करना, और फुरूतन आगे बढ़ना, हद से गुजरना, किसी पर ज्यादती करना। इसलिए दोनों माने आते हैं इसके, इफरात और तफरीत, कमी करना और ज्यादती करना, दोनों मानी में आता है। तो मुसलसल कोताही करना भी इसके मानी में आता है, फर्रतना, फर्रता युफर्रतु तफरीतन, मुसलसल कोताही करना, कमी करना, ये निहाय हमारी हसरत उस पर जो हम कोताही करते रहे। तो लिहाजा ये लफ्ज बहुत ही काबिल गौर है कि कयामत के दिन हम अफसोस करेंगे कि हमने कैसी कोताही की, यानी हम बेहतर कर सकते थे, हम इससे ज्यादा अच्छा कर सकते थे, हम अपने उसी वक्त से फायदा उठा सकते थे और ज्यादा अजर के काम कर सकते थे, लेकिन हमने ऐसा नहीं किया। तो उस वक्त फिर उनका बोझ, यानी उनके गुनाहों का बोझ उन पर लाद दिया जाएगा। और हदीस में आता है कि बाकायदा तराजू रखा जाएगा, नेकियां और गुनाह दोनों तोले जाएंगे। हो सकता है अल्लाह ताला कोई शेप दे दे हमारे गुनाहों को और नेकियों को और वो बोझ अपने ऊपर लादे होंगे। अब आप सोचे कि इंसान बोझ कैसे उठा सकते हैं, हम तो एक पत्थर 10 किलो का पत्थर नहीं उठा सकते। तो अपनी पुश्तों पर लादे होगा, अपनी पीठ पर वो लादे हुए होगा वो बोझ, तो उठाए होंगे अपने बोझ ऊपर अपनी पीठों के, कितना बुरा है जो वो बोझ उठाए हुए होंगे। तो इंतहाई निदामत का उस वक्त इजहार करेंगे वो लोग, कहेंगे हाय अफसोस कैसी कोताही की हमने इसमें। मगर हसरत और निदामत के इजहार का वक्त जा चुका होगा और वो अपनी पीठों पर वो बोझ उठाए होंगे, और बहुत ही बुरा है वो बोझ जिसको वो उठाए होंगे। कहते थे कि वो बोझ सख्त भारी होगा और वो उससे कोई निकलने की राह नहीं पाएंगे, वो जहन्नुम में हमेशा रहेंगे और अल्लाह ताला की नाराजगी के मुस्तहिक होंगे। अल्लाह ताला हमको इससे महफूज रखे वाकई में। तो क्या समझ में आया? आप बताइए हम कितना बोझ उठा सकते हैं, और मुसलसल कोई बोझ हम उठा सकते हैं भला कि हमारे में इतनी ताकत है? नहीं है। अल्लाह ताला हमको वाकई में महफूज रखे उससे, और अल्लाह ताला हमें तौफीक दे कि हम उस वक्त हसरत और यास और अफसोस करने के बजाय दुनिया में कुछ करते चले जाएं। तो जो घड़ी है वो अचानक आएगी, यानी कयामत की घड़ी अचानक आएगी। तो ये बात हमें किस बात का एहसास दिलाती है? क्या हम ये कह सकते हैं कि हम आखिरत के काम कल पे उठा रखते हैं, कल कर लेंगे? क्योंकि कयामत तो अचानक आएगी और इंसान की मौत भी अचानक आती है। क्या पहले से हमको कोई अल्टीमेटम दे दिया जाता है, कोई अलार्म होता है हमारे पास कि अच्छा अब ये घंटी बज गई है, अब तुम्हारी मौत आने वाली है, तो लिहाजा चलो उठकर जल्दी जल्दी कुछ नेकियां कर लो? ऐसा होता है? नहीं होता ऐसा। तो दुनिया की जिंदगी कोई खेल तमाशा नहीं है कि आप दिन रात 24 घंटे खेलते रहें, या मोबाइल में मगन रहें, या टीवी में मगन रहें, या सिर्फ किचन के कामों ही में इवन मगन रहें। नहीं, हमको अपनी आखिरत के लिए कुछ न कुछ करके जाना है। हमें दोबारा उठाया जाएगा, हमें जवाबदेही करनी पड़ेगी अपने हर आमाल की। तो हम ऐसी आजादाना जिंदगी नहीं गुजार सकते, लिहाजा उस बात का एहसास करें। और मौत चूंकि अचानक आनी है, लिहाजा पहले से तैयारी करके रहें ताकि अचानक आ भी जाए तो हमारे पास कुछ तो नेकियों का खजाना हो, कुछ तो नेकियों का हमारे पास जखीरा हो। तो अल्लाह ताला मुझे और आपको तौफीक दे तो उस वक्त अफसोस करने के बजाय हम क्या करें, दुनिया में नेकियां तलाश करते रहें, नेकी के काम तलाश करते रहें। कोई मौका हाथ से न जाने दें, किसी की मदद करना हो, किसी की हेल्प करना हो, किसी को तकलीफ दूर करने में मदद करें, किसी की परेशानी को दूर करने में मदद करें। छोटी छोटी हमारी नेकियां बहुत काम आएंगी आखिरत में। तो आपका ये होमवर्क है, अगली क्लास में मैं पूछूंगी आप लोगों से, आप लिखकर मुझे भेजिएगा उसमें चैट बॉक्स में कि क्या ऐसे काम है जो हम कर सकते हैं जिसकी वजह से हमको आखिरत में हसरत और यास का शिकार ना होना पड़े, और हमें दुनिया में कोई कमी करने का फिर वो ना हो, यानी वहां पर अफसोस और पछतावा ना हो कि हमने हाय कैसी तकसीर कर दी, कैसी कमी कर दी। आज की आयतों से जो सीखने को मिला, वैसे तो हम अगली दफा पूरा पेज खत्म होगा तब भी इसको पढ़ेंगे और समझेंगे और वो तलाश करेंगे, यानी अमल बिल आयत और काबिल तवज्जो पॉइंट। लेकिन अभी क्योंकि एक हफ्ता है, ऐसा ना हो कि गुजर जाए और हम ये एक हफ्ते में और नेक अमल ना करें। तो लिहाजा रोजाना हर दिन अपने नेक अमल में इजाफा करिए, अमल सालेह जितना हो सकता उतना करते जाइए, नफिल नमाज के जरिए से, लोगों के काम करने के जरिए से, ताकि कयामत के दिन हमें कोई अफसोस और पछतावा ना हो, कमी का, यानी ये पछतावा ना हो हमें तकसीर का। और इबादतों के जरिए से अल्लाह ताला की रजामंदी तलाश करिए, और इबादत सिर्फ यही नहीं है कि आप जाए नमाज पर बैठकर सर सजदे में झुका दें, वो भी इबादत का एक जरिया है, लेकिन और भी बहुत सारी इबादत के तरीके हैं, जैसे कि किसी मरीज की इयादत करना, किसी भूखे को खाना खिलाना, किसी महरूम को कपड़ा पहनाना, ये सब भी एक तरह से अल्लाह ताला के हुक्म के मुताबिक है, तो ये अल्लाह ताला ही की इबादत के जरिए हुए। और रोजाना सोते वक्त अपना मुहासिबा करें कि आज हमने दिन भर में क्या काम किए और कौन से उसमें ऐसे काम थे जो अल्लाह ताला को राजी करने वाले थे, जिस पर हमें कोई अफसोस और पछतावा ना होगा। अल्लाह ताला मुझे और आपको हम सबको तौफीक दे। और जो बोझ है, जो गुनाहों के बोझ है, इंसान को अपने ऊपर खुद उठाना पड़ेगा, तो इसलिए इंसान को अलर्ट होना चाहिए। कुछ लोग कहते हैं कि इंसान सोच समझकर कोई भी गुनाह के काम करे कि कितने वो उठा सकता है, अपनी पीठ पर बोझ लाद सकता है। कोई एक दिन कोई बोझ एक घंटा अपने पीठ पर रखकर देखे झुककर कि कितनी देर तक कि वो बोझ को उठा सकता है, कितना बोझ है। तो जितने इंसान गुनाह करता जा रहा है असल में उतने, अगर एक एक पत्थर के मुताबिक काउंट करे, किसी ने लिखा था कि अच्छा ठीक है एक छोटा छोटा पत्थर ले लें और उसको एक एक गुनाह के मुताबिक करते रहें और देखें कि 10 दिन में 20 दिन में 40 دن میں 50 دن میں کتنے پتھر جمع ہوتے ہیں, اور پھر ان پتھروں کی پوٹلی بنا کر اپنی پیٹھ پر رکھ کر دیکھے کہ کیا میں اٹھا سکتا ہوں یہ, اور کوئی بھی نہیں اٹھا سکتا. آپ دیکھیں ایک گھنٹہ تو میں بہت کہہ رہی ہوں, ہم تو 10 منٹ تک بھی اپنی پیٹھ پر جھکا کر ایسا بوجھ نہیں اٹھا سکتے. تو لہٰذا سوچ سمجھ کر کام کریں اور اللہ تعالیٰ سے معافی مانگتے رہیں کہ جو گناہ ہوئے بھی ہیں اللہ تعالیٰ اس سے درگزر فرما دے تاکہ اس کا بوجھ ہمیں اٹھانا نہ پڑے. اللہ تعالیٰ مجھے اور آپ کو توفیق دے. ہم اللہ تعالیٰ سے عافیت مانگتے ہیں دنیا اور آخرت دونوں میں, اور آخرت میں اللہ تعالیٰ ہم سے آسان حساب لے اور ہمارے گناہوں سے درگزر فرمائیں, اور ہمیں دنیا میں ایسے کام کرنے کی توفیق دے جس کی وجہ سے ہم آخرت میں اللہ تعالیٰ کی خوشنودی اور رضامندی حاصل کر سکیں, وہاں پر ہمیں افسوس اور پچھتاوا نہ ہو. آمین. سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك. سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. سوچا تھا کہ پورا پیج کمپلیٹ کریں گے لیکن ممکن نہیں ہے, تو یہیں تک ہم ختم کرتے ہیں. انشاءاللہ اگلی کلاس میں ہم اس کا باقی کا بچا ہوا حصہ کر لیں گے. اللہ تعالی ہمارے اوقات میں برکت دے اور ہمیں اپنے تمام وقت سے زیادہ فائدہ اٹھانے والا بنائے. آمین.